نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي محسن انسانیت پیج نمبر 548 جہاد کا اثر رائے عام پر یعنی عام لوگوں کی رائے جس کو پبلک اوپینین کہتے ہیں آپ اپنی زبان میں اس پر جہاد کے کیا اثرات تھے نبی صلی اللہ علیہ وسلم کے مدنی دور کا ایک بہت بڑا حصہ جہاد والا حصہ تھا ملاحم یعنی جنگیں تو ہم پڑھیں گے اس ٹاپک کے انڈر کہ کیا نبی صلی اللہ علیہ وسلم کی ان ساری جہادی کوششوں کا عام لوگوں پر بھی اثر تھا یا اسلام کو پنپنے اور پھیلنے اور پھولنے میں اس چیز میں بھی مدد دی گئی اور یہاں یہ بھی چیز یاد رکھیے کہ جب تک عام پبلک کو کسی بھی معاملے میں ساتھ لے کر نہ چلے کوئی حکمران بھی کامیاب نہیں ہو سکتا تو نبی صلی اللہ علیہ وسلم کی روابط کی عادت رابطے رکھنا اس بیرو و سا بیرو و رابطو اس کا ایک ڈفرینٹ اینگل پڑھیں گے کہ آپ کے ساتھ جو لوگ تھے جو مدینہ میں اس وقت میں ایک رعایا کی حیثیت رکھتے تھے وہ اس بارے میں کیا کہتے ہیں آئیے تھوڑا سا بک میں سے پڑھتے ہیں تحریک اسلامی اور جاہلیت کے درمیان اصل مارکہ رائے عام کے وسیع میدان میں ہوا نوٹ کیجئے گا اصل مارکہ رائے عام کے وسیع میدان میں ہوا کیسے مسلسل 18-20 برس جاری رہا اور اسی وسیع میدان میں آخری فیصلہ بھی ہوا لیکن اس کے یہ معنی ہرگز نہیں کہ مسلم جماعت کے مارکہ ہائے جہاد کا سرے سے اس فیصلے کے ہونے میں کوئی دخل ہی نہ تھا اصلاح و تعمیر کے کام میں قوت بجائے خود ایک ضرورت ہے نوٹ کریے اس کو لیکن اجتماعی دائرے میں کوئی انقلاب آج تک بجز صورت کے نہیں آیا کہ اس کے علم بردار یعنی ریپریزنٹیٹو یعنی جھنڈا اٹھانے والے اپنے آپ کو مضبوط اور غالب برتر ثابت کر دیں اور راستے کی رکاوٹوں کو ہٹانے اور شر پسندانہ مزاحمتوں کو ختم کرنے کے لیے بوقت ضرورت قوت کا استعمال کامیابی سے کر دکھائیں مجرد کہتے ہیں اکیلے مجرد مذہب جسے انسانی زندگی کے صرف ایک چھوٹے سے خانے سے واسطہ ہوتا ہے اسے لے کر چلیے تو واز اور فیضان نظر سے بڑھ کر کسی سرگرمی کی ضرورت نہیں ہوتی اوپر کوئی سا نظام سایہ پھیلائے ہوئے ہو اور معیشت و معاشرت کے معاملات کسی بھی طریقے پر چل رہے ہوں نہج کیا ہوتا ہے طریقہ اسی سے لفظ منہج ہے لوگوں کے ذہنوں میں کچھ بھلے سے عقائد کی جگہ بھی نکالی جا سکتی ہے ان کو کچھ جاپ کیا ہوتا ہے جاپنا کہتے ہیں نا ایک ہی لفظ جاپتے رہو یعنی بسم اللہ بسم اللہ بسم اللہ اس کیفیت کو اور منتر بھی کیا ہے بار بار کسی چیز کو پڑھنا اور وظیفے یعنی کسی بھی ملک میں کسی بھی لوگوں کے گروہ میں یہ بہت آسان ہوتا ہے کیا کہ کسی کو کچھ پڑھنے کو دے دیا جائے کچھ کر دیا جائے وظیفے سکھائے جا سکتے ہیں اور ان کو مسکینی و تواضع رحم دلی اور ہمدردی جیسی خوبیوں سے بھی کسی نہ کسی حد تک آراستہ کیا جا سکتا ہے ایک فاسد اور ظالمانہ نظام میں اپنی خدمات کھپاتے ہوئے اور اس کے بنائے ہوئے نہایت انسانیت کش راستوں سے رزق اور مفادات حاصل کرتے ہوئے ضمیر میں جو گھاؤ پڑتے رہتے ہیں صوفیانہ طرز کے انفرادی مذاہب اور ان کے بنائے ہوئے پیری مریدی کے ادارے ان کو ساتھ کے ساتھ ٹھنڈے پانی کے چھینٹے دیتے رہتے ہیں اور ان پر مرہم لگے پھاہے رکھتے ہیں بدترین تمدن کے اندر چھوٹا سا گوشہ عافیت نکال لینے والے مذاہب بھی در حقیقت انسان کے ذوق فراریت کیا ہوتا ہے بھاگنے کا شوق کی تخلیق ہے وہ اجتماعیت کے دائرے میں بڑے بڑے جرائم کرنے اور خوفناک مظالم میں حصہ لینے کے بعد انفرادیت کی کٹیا میں بیٹھ کر اپنے رب کو راضی کرتا اور اپنے روٹھے ہوئے ضمیر کو مناتا ہے لیکن جو دین غیر الہی نظام زندگی کے گاڑے میں یاد خدا کے مخمل کا ذرا سا پیوند لگا کر مطمئن نہ ہوتا ہو بلکہ جسے پوری زندگی کو اپنے ہی رنگ میں رنگنا ہو اس کا کام نرے لجاجت آمیز وازوں خلوت پسندانہ ریاستوں یعنی تنہائی میں بیٹھ کر کچھ وظیفے کرنا یا کچھ چلے کشی کرنا اور خدمت حل کے محدود جذبوں سے نہیں چل سکتا آپ کو سمجھ آ رہی ہے ساری بات کی یعنی ذاتی طور پہ لوگوں کو زندگی گزارنے کا طریقہ بتانا ہو لوگ آرام سے جی لیتے ہیں ان کو آپ زندگی گزارنے کے لیے کوئی نظام دے دیجئے جیسے اب آج اس کو سمجھ لیجئے کہ ڈے ٹو ڈے لائف ہے ہر شخص صبح اٹھتا ہے نماز پڑھتا ہے دعائیں پڑھ لیتا ہے پھر ناشتہ بناتی ہیں خواتین پھر مرد کام پہ چلے جاتے ہیں پھر آئے یہ سب کچھ دین کے اندر رکھنا بہت آسان ہے ایک آپ کی روٹین لائف ہے इसमें कोई इतनी मुश्किल नहीं होती, पर मसला क्या है जब सारे सिस्टम को बदलना पड़ता है। आप इसको ये समझ लीजिए कि सारे लोग खानदान के एक ही तरह के काम करें, अब सभी ये कर रहे हैं, किसी को एतराज़ नहीं होगा आपके ऊपर, कोई बात नहीं करेगा। लेकिन अब आप कहें कि नहीं, कुरान पढ़ना चाहिए, लफ्ज़ी तर्जमा सीखना चाहिए, तजवीद ठीक करनी है, और ये जो बाप दादा के नाम पर रस्म व रिवाज हैं जीने मरने के, इसको ख़त्म करना, इस पर असल मसला होता है। यानी यहाँ निज़ाम की तब्दीली की बात की जा रही है कि मीठी मीठी बातों से वो तो चल सकता है जो चल रहा होता है, लेकिन अगर आपने कोई इनकलाब बरपा करना है, कोई तब्दीली लानी है सोचों में जहनों में, तो उसके लिए फिर जिहाद की ज़रूरत होती है। यही बात यहाँ हम पढ़ रहे हैं। तो क्या किया जाता है, इसे बातिल के कफ़स को तोड़ने, जुल्म के दस्तों पा को बांधने, यानी हाथ और पाँव को बांध देने, और अमन व इंसाफ के दौरे तमद्दुन की तरह तरह कहते हैं बुनियाद तरह डालने के लिए कुव्वत की ज़रूरत होती है। इज्तमाही तब्दीलियाँ बग़ैर मुज़ाहमतों के वाक़े नहीं होती। इसको हाईलाइट करें, किसी भी सिस्टम को जब भी तब्दील करना है उसमें जिसमें सबको कुछ ना कुछ छोड़ना पड़े, इसमें मुज़ाहमत ज़रूर होती है। आप अपने ख़ानदान का कोई रस्म रिवाज तोड़ के देख लीजिए, आज कितनी बातों पे मजबूर हो जाते हैं। हाँ नहीं, फिर क्या करें, फिर उन्होंने शादी के कपड़े में दे दिए, फिर हम चुप करके ले गए, फिर पहनने लग गए। वो उन्होंने दुल्हा की अम्मा को कड़े पे ना दिए, फिर क्या कहते हैं, देखो ना दिल भी तो टूटता है। ये समझिए मिसाल, जब भी आप गैर इस्लामी माहौल या रस्म व रिवाज या कल्चर की किसी चीज़ को छोड़ना चाहेंगे, मुज़ाहमत हो। फिर आपके अंदर मज़बूत पावर होनी चाहिए, ताकत हो, नहीं मैंने कह दिया नहीं ये ठीक नहीं है, ये रस्म है, ये तोहफा नहीं होता। तोहफे ऐसे नहीं दिए जाते 10 लोगों में बिठा कर शर्मिंदा करते हुए उनको चूड़ियाँ पकड़ाई जाएँ, फिर वो कहेंगे अच्छा लड़की की माँ को भी पहना दे, वो एक और रस्म पड़ जाएगी। तो याद रखिए कि इस तरह की चीज़ें, मज़ाहमतें तोड़ने के लिए निरे वाज़ काफ़ी नहीं होते, जिनके जमे जमाए सिलसिला हाय मुफादात को उखेड़ा जाता है। ज़ाहिर है हर बातिल निज़ाम में कुछ लोगों के मफाद चल रहे होते हैं, और जिनके ढप पर काम करने वाली तरतीबे मुआशरा को बदला जाता है, वो अपना सारा जोर तखरीबी यानी तामीरी का अपोजिट इकदाम में खपा देते हैं। कोई तहरीक जब तक इनको जोरे बाजू से काम लेकर रास्ते से ना हटाए, इज्तमाई इसलाह के खुशाइंद ख्वाबों की ताबीर कभी बरामद नहीं हो सकती। इस्लाम जब उठा और इसने ऐन इसी असासी तसव्वुर हयात पर ज़र्ब लगाई जिस पर अरब का जाहली माशरा चल रहा था, और नीम मुशरिकाना नीम मादा परस्ताना ज़हनियत को ला इलाहा इल्लल्लाह की ज़द पर लिया, तो बिल्कुल इब्तदा ही में जाहली निज़ाम के अलमबरदार समझ गए कि ये तो एक शाह ज़र्ब है जो पूरी इमारत को तोड़ कर नई तामीर के लिए लगाई गई है। यही वजह थी कि इसकी भरपूर मुखालफत व मज़ाहमत की गई। सियासी इनकलाब और हमागीर तब्दीली की ऐसी दावत जब भी कभी रूनुमा होती है तो माशरा बिल अमूम तीन बड़े गिरोहों में बट जाता है, या तीन बड़े बड़े अनासिर में तकसीम हो जाता है। वक्त से आगे होकर चलने वाले, इस पे मन लगा लीजिए, यानी जो पहले कहते हैं ज़माने से आगे चलो, और दूर तक के मुस्तकबिल को देखने वाले ज़हीन तरीन और फ़ाल तरीन लोग, जिनकी तादाद हमेशा कम होती है, इनकलाबी दावत पर आहिस्ता आहिस्ता लबई कहते हैं। यह है पहला गिरोह, समझ गए, तब्दीली करनी है आपने। जो क्रीम ऑफ द सोसाइटी होती है ना, वो थोड़े होते हैं लेकिन वो समझदार होते हैं, ठीक है, ये लबई कह लेते हैं, क्योंकि इनको पता होता है कि जो असूल बनाया जा रहा है, जो रूल बनाया जा रहा है, वो सबके फ़ायदे का। मसलन आप देखिए, आपका ये स्कूल है, अब आपको यहाँ कुछ रूल्स दिए जा रहे हैं, फील हो रहा है कि भाई आप इन रूल्स को पूरी तरह फॉलो नहीं कर पा रहे। एक दिन बैठकर बात की जाती है कि देखिए इस तरह तो फिर बात नहीं होगी, आप लेट आ रहे हैं, वक्त पे नहीं आ रहे, या आप यूनिफॉर्म नहीं पहन रहे। तो जो वाकई समझदार होगा वो कहेगा कि बात तो गलत नहीं है, हर चीज़ में दुनिया में यूनिफॉर्म चलता है, वक्त की पाबंदी चलती है, तो हमारे क्यों नहीं चल रहा, तो वो एक्सेप्ट कर लेंगे, ठीक है। ये पहली किस्म के लोग हैं। इनके बिल मुकाबिल यानी अपोजिट टू देम, पुराने निज़ाम में रहनुमाई करने वाले और बड़े बड़े मुफादात रखने वाले अनासिर मुतहर्रिक हो जाते हैं, यानी कुछ लोग कॉन्शियस हो जाएंगे, अच्छा जी अब ये नए रूल बन रहे हैं, फिर वो आपके खिलाफ प्रोपेगंडे करेंगे, ना ना वहाँ ना जाना, वहाँ ये रूल है, वहाँ बड़ी सख्ती करते हैं, वहाँ फ़ोन नहीं सुनने देते, ये टोन हो जाती है। और वह अपने ज़ेरे असर तबकों में से बहुत बड़ी तादाद अपने हामियों की निकाल लेते हैं। इन दोनों कुव्वतों के दरमियान जिन में से अव्वलु ज़िक्र नशवनुमा पाती हुई अक़लियत होती है और मौखिर ज़िक्र सुकड़ती और पारा पारा होती हुई अक्सरियत होती है, लंबी कशमकश होती है। बात समझ गए, ये क्या करते हैं, अपने लाइक माइंडेड लोगों को अपने साथ जोड़ते हैं, एक ग्रुप बनाएंगे, महाज कायम करेंगे, जो जो लोग इनके ज़ेरे असर आते हैं उनको अपने पॉइंट ऑफ व्यू से सोचना सिखा देंगे, ठीक है। अब इन दोनों कुव्वतों के दरमियान जो پہلے تھوڑے تھے نا قبول کرنے والے، اور بعد والے جو تھے وہ زیادہ تھے، کشمکش شروع ہو گئی. یہ دونوں فعال، فعال مین ایکٹیو، قوتیں تو فکری اور سیاسی اکھاڑے میں آ جاتی ہیں، اور عوام کا امبوہے کثیر. امبوہے کثیر کیا ہوتا ہے؟ ڈھیر، بہت کثرت. باہر تماشائی بن کر یہ دیکھتا رہتا ہے کہ کب پلڑا کدھر جھکتا ہے اور اس کھیل کا انجام کیا ہوتا ہے. اس تیسرے عنصر، عنصر مین قسم میں جتنے بھی ذہین اور متحرک کردار موجود ہیں وہ بھی آہستہ آہستہ میدان کارزار میں اترتے جاتے ہیں، لیکن بہت بھاری اکثریت آخری نتیجے کا انتظار کرتی ہے. ان میں بہت سے لوگ وہ ہوتے ہیں جو پرانے نظام کے اندھے پرستار ہوتے ہیں اور یہ تصور ہی نہیں کر سکتے کہ وہ کبھی ٹوٹ سکتا ہے، اور جب تک وہ انہیں ٹوٹتا دکھائی نہ دے ان کے اندر ذہنی تبدیلی آ ہی نہیں سکتی. ان میں سے بہت سے لوگ وہ ہوتے ہیں جو آہستہ آہستہ نئی قوت کے دلائل سے بھی اور ان کے اخلاقی اوصاف سے بھی متاثر ہوتے جاتے ہیں، اور بعض تمنا کرنے لگتے ہیں کہ کاش کہ یہ قوت غالب ہو جائے، مگر وہ پرانی طاقت سے معروف ہوتے ہیں. بعض دعوت انقلاب سے متاثر ہو کر قدم آگے بڑھانا بھی چاہتے ہیں، لیکن سابق قیادت نے ان کو اس بری طرح اپنے پنجے میں جکڑ رکھا ہوتا ہے کہ وہ ہلنے جلنے کی جرت نہیں کر سکتے. بڑی تعداد ایسے لوگوں کی بھی ہوتی ہے جو کسی نہ کسی حد تک حق کو باطل کا معیار ہی اس چیز کو بنا لیتے ہیں کہ دونوں نظریوں میں غالب و برتر کون سا رہتا ہے، خصوصیت سے جب دعوت اسلامی ہو اور یہ طرز فکر عوام میں زیادہ بڑے پیمانے پر پھیلتا ہے. عوام کی یہ وہ ذہنی و نفسیاتی کیفیات ہوتی ہیں جو کسی تعمیری و اصلاحی پیغام کی قبولیت میں رکاوٹ بنتی ہیں، اور کشمکش کے مد و جزر سے ان کیفیات میں جیسی جیسی تبدیلیاں آتی رہتی ہیں، دعوت کو انہی کے مطابق اپنے فروغ میں سہولت یا دقت پیش آتی ہے. بس کسی بھی نئی دعوت کے علم برداروں کے لیے راستہ جب ہی کھل سکتا ہے جبکہ وہ کشمکش میں اتنی ثابت قدمی دکھائیں. یہ نوٹ کیجئے، اپنے قدم مضبوط ہونے چاہیے کسی سے کوئی بات منوانے کے لیے، اور مزاحم قوت پر اتنے کاری وار کر سکیں کہ عوام ایک طرف یہ محسوس کرنے لگیں کہ پرانی قیادت کو بدلنا اور پرانے نظام کو توڑنا کوئی ناممکن عمل نہیں ہے. بات واضح؟ آپ اس وقت مدینہ کی بجائے پاکستان کو لکھ لیں. آپ کہتے ہیں پاکستان میں رشوت کے بغیر کام ہی نہیں ہوتا، یہ صاف ہو ہی نہیں سکتا، یہاں کے گٹر بند ہی نہیں ہو سکتے، اور یہاں تو سچائی کی اور ایمانداری کی کوئی ویلیو نہیں. غلط ہے. آپ کہیے ناممکن نہیں ہے. آئی ول ڈو، آئی ول شیئر، آپ میں اپنا حصہ ڈالوں گا، میں اپنا کام کروں گا، میں کر لوں گی، آپ بھی کر لیں، ہم سب کر لیں گے تو خود ہی ٹھیک ہو جائے گا. تو یہ چیز لازم ہوتی ہے اور اس کے لیے ایک اسٹرانگ لیڈرشپ کی ضرورت ہوتی ہے. اور اسی طرح سے دوسری طرف وہ نئی قوت سے امیدیں وابستہ کر لیں کہ اس کے بازوؤں میں اتنا بلبوتا ہے کہ ظلم اور جاہلیت کے علم برداروں کو اچھی طرح جھنجھوڑ سکے. بس جب بھی رائے عام کی فضا میں ایسا تاثر چھا جاتا ہے تو ایک اصلاحی و تعمیری دعوت کے لیے دلوں کے دروازے پوری طرح کھل جاتے ہیں. مدینہ کی اسلامی حکومت نے قریش اور یہود کے جنگی چیلنج کا جواب جس جرت اور شجاعت سے دیا اور بھرپور طریقے سے دیا، اس کا مقصود یہ نہیں تھا کہ تلوار کے زور سے کچھ لوگوں کو میدان جنگ میں اسلام کا قائل کر لیا جائے، بلکہ جنگ جویانہ مزاحمتوں سے اپنا بچاؤ کرنے کے ساتھ ساتھ مطلوب یہ تھا کہ عامت الناس کے حوصلے بڑھیں، ان کی امیدیں مدینہ کی انقلابی قوت سے وابستہ ہوں، وہ نظریہ اسلامی سے ایک روشن مستقبل کے ظہور کی توقع کریں، اور جاہلی نظام کے ٹوٹ جانے کا امکان کم سے کم ان پر واضح ہو جائے. چنانچہ بدر اولین مارکہ ہوا. اب پہلی جنگ دیکھیں، اتنی بات کلیئر ہے نا؟ یعنی یہ مخالفتوں اور مزاحمتوں میں سے گزر کے ہونے والا کام ہے. لوگ بہت جلدی بھی بہت فوراً تبدیلی کو قبول نہیں کرتے. ٹھیک ہے، اب ہوا کیا پریکٹیکلی؟ سب سے پہلے بدر. بدر کا اولین مارکہ ہوا تو ہر چہار جانب، چہار کیا ہوتا ہے؟ چاروں طرف سے مارکا ہوا، تو چاروں جانب سے نگاہیں زمین کے ایک چھوٹے سے ٹکڑے پر لگی تھیں کہ دیکھے پہلے تصادم میں کون کس کو بچھاڑتا ہے. اب جب یہ منظر عوام کے سامنے آیا ہوگا کہ مٹھی بھر مسلم سپاہی، جن کے پاس ضرورت کا سامان کم سے کم حد تک بھی مکمل نہ تھا، انہوں نے اپنے سے تین گنا تعداد، یعنی تین گنا زیادہ تعداد کے لشکر جرار کو بری طرح زک دے دی، یعنی ان کو نقصان دیا، اور مکہ کے نامی گرامی سرداروں کا بم ابو جہل کے صفایا کر دیا، تو کیا سارے عرب میں اس محیر العقول یعنی عقل کو حیران کرنے والے واقعے کی دھوم نہ مچ گئی ہوگی؟ اس کے چرچے اور تذکرے گھر گھر نہ ہوئے ہوں گے، اور اس نے رائے عامہ پر گہرا اثر نہ ڈالا ہوگا. بات سمجھ گئے؟ یعنی آپ دیکھیے کہ میچ ہی کیوں نہ ہو کرکٹ کا، وہ ٹیم جیت جائے جس کی امید ہی نہ ہو، تھوڑی سی ٹیم ہو، نئی ٹیم ہو، اور جو ہر سال ورلڈ کپ لیتے ہیں وہ ہار جائیں، تو گھر گھر باتیں ہوتی ہیں نا. मक्का मदीना में नबी सल्लम की इन जंगों के तذکرے घर घर में होने लगे। अरे ये क्या हो गया, ये कैसे हुए, आज भी यही होता है। आप दीन के नाम पे काम करें, कुछ लोग कई साल से जमे बैठे होते हैं, उनकी एक अपनी मोनोपोली है, कोई नया नाम आ जाता है, कोई नया काम शुरू हो जाता है, अल्लाह उनको तरक्की देता है, घर घर बातें होती हैं, देखो इनको क्या हो गया, देखो इन्होंने क्या कर लिया। तो याद रखिए, हर कामयाबी और हर नाकामी का आवाम पर असर पड़ता है। ये आजमाइशों के लिए थे, कई दफ़ा ऑर्गेनाइजेशन और तहरीकों और इदारों पर और अफराद पर और बड़े बड़े फोरम्स पर फितने आते हैं, आजमाइशें आती हैं। कोई शख्सियत है दीन के नाम पे बहुत मारूफ है, उसका स्कैंडल चल पड़ेगा, वो स्कैंडल उसकी पॉपुलैरिटी के ग्राफ को नीचे से नीचे करेगा। राय आमा, आवामी राय सबके ऊपर आती है, कोई ये नहीं कह सकता कि नहीं मुझे कोई फ़र्क नहीं पड़ता, नहीं पड़ता। झूठा ही क्यों ना हो, प्रोपेगंडा बहुत सारे लोगों को अपने साथ बहा के ले जाता है। और जब ये जंगें होती थी तो घरों में बैठकर अल्लाह के नबी और असहाब के बारे में बातें होती थी। इस वाक़े से पहली बार अरब में ये उम्मीद पैदा हुई होगी कि मदीना की इस्लामी ताकत महज कुछ ऐसे अल्लाह वालों पर मुश्तमिल नहीं है जो सारी उम्र मार खा खा कर अल्लाह की रज़ा और रूह की शांति यानी रूह की तस्कीन हासिल करने के लिए भगत बन गए हों। समझ रहे हैं ये क्या जुमला? हिंदू धर्म में शांति कहते हैं सुकून को, और भगत वो जो बैठ कर अल्लाह हू और कर रहे हैं। मुराद ये कि 13 साल मक्का में मुसलमान बेचारे हाथ बंद करके बैठे रहे, कुफ्वाई दी यकुम। तो बदर की फतह ने उस दौर के लोगों को दिखा दिया कि मुसलमान सिर्फ भक्षु नहीं है या वो बैठ कर मार खाने वाले नहीं है कि कोई तुम्हें मारे तो दूसरा गाल भी उसके आगे कर दो, बल्कि इस ताकत के हाथों एक न एक दिन काया पलट जाने वाली है। बात समझ गए? यानी उनको मुसलमानों का मिजाज समझ आ गया कि आज तक अगर ये चुप थे तो उसमें भी हिकमत थी, लेकिन अब ये चुप नहीं रहेंगे क्योंकि इसमें हिकमत है। चलिए अगली जंग कौन सी थी? ओहद की। फिर ओहद में मामला बराबर का बराबर रहा, यानी ड्रॉ हो गया, बराबरी कह ले, न फतह हुई न शिकस्त। तो असरात भी बैयन बैयन, बैयन कहते हैं दरमियाने, असरात भी दरमियानी किस्म के रहे होंगे, यानी ना मुसलमानों की धाक बैठी दिलों पर ना मदीना वालों की। इसके बाद खंदक का मार्का पेश आया तो अरब ने देखा कि चारों तरफ से लश्कर के लश्कर एक तबाहकुन तूफान की माने दुमट कर आए हैं और महीना भर मदीना का मुहासरा करने के लिए छटछटा गए हैं, जैसे मुट्ठी भर भूसे को कोई फूंक मारकर उड़ा दे। इस वाक्य से ये असर बहरहाल फैला होगा कि मुस्लिम ताकत की जड़ें अब इतनी मजबूत हैं कि मुखालिफिन की मुत्तहदा कुव्वत भी इनको नहीं हिला सकती। कल रात को एक छोटा सा सेशन हुआ था, लेसन फ्रॉम गज़वे खंदक, सीरा क्लास में एक में थे, तो उसमें ये चीज़ हमने देख ली थी कि कैसे उस जंग से मुसलमानों को ये चीज़ सीखने को मिलती है कि सारी दुनिया भी मिलकर मुसलमानों के खिलाफ जमा हो जाए, लेकिन अल्लाह ताला ने इस्लाम को वो ताकत और सच्चाई दी है कि कोई उसका बाल का बीका नहीं कर सकता। और टीम वर्क इज़ ड्रीम वर्क, कैसे छोटे छोटे गिरोहों का मुकाबला मुसलमानों ने मिलकर किया और इतनी बड़ी खंदक खो दी। तो ज़िंदगी में कई दफ़ा ऐसा आएगा कि अल्लाह के रास्तों में आपको अपना आराम, अपनी ज़ाती चीज़ें, खुशियाँ, जज्बात छोड़ने पड़ेंगे, तो ये भी चीज़ मुसलमानों के हक़ में अच्छी हो गई। इन बड़े मार्कों के साथ साथ छोटी छोटी कबायली क़ियातों की तरफ से भी मदीना ने पूरी तवज्जो रखी। ये मुकामी क़ियातें, मुकामी क़ियातें कौन होती हैं? छोटे छोटे ग्रुप्स जो खुद ही कायद बने हुए थे, यानी चंद लोगों के सर पर एक कायद। चूँकि मुल्कगीर जाहली निज़ाम क़्यादत की लंबी जंजीर ही की कड़ियाँ थी और एक एक करके इनको तोड़े बगैर इस लंबी जंजीर से अवाम को रहाई दिलाना मुमकिन न था, इसलिए इनकी कुछ कड़ियाँ तो दावत के असर से खुद टूट गईं, कुछ को मुआहदाना और हलीफाना रवाबित के ज़रिए जंजीर जाहलीय से काट लिया गया, और बकिया ने जिधर से भी मुज़ाहमत के लिए सर उठाया इस्लामी हुकूमत ने फ़ौरन उधर तवज्जो की और वक्त के वक्त सरकूबी कर दी। बागियों, चोरों, डाकुओं, जंगजुओं, शोरश यानी शोर पसंदों की ऐसी मतवातर और बर्व खबर ली गई जैसी कि मलयाला की तरफ से शयातीन के रुख करने पर शहाबों से इनकी तवाज़ो की जाती है। यह आखिरी जुमला समझ आ रहा है? क्या आसमानों पर जब शयातीन खबरें लेने पहुँचते हैं तो ऊपर से सितारे फेंके जाते हैं। मदीना के आसपास लॉ एंड ऑर्डर पूरी तरह जमा दिया गया और पुरअमन माहौल पैदा कर दिया गया, वरना अगर चारों तरफ बिखरे हुए अरबी कबाइल को ज़रा भी ढील मिलती तो मदीना की पहली मुनज़्ज़म हुकूमत का तजुर्बा इब्तिदा ही में नाकाम हो गया होता। तारीखी रिकॉर्ड देखिए तो हिजरत के पहले साल से लेकर फतह मक्का तक का दौर नित नई बगावतों, शोरशों और इज्तमाही फसादात से भरा हुआ है। कल इधर जंगी इज्तमा हो रहा था, आज इधर डाकुओं की टोलियाँ उठ खड़ी हुईं। एक दिन इस जानिब किसी जत्थे ने गारत डाली, दूसरे दिन इसी जानिब किसी दस्ते ने मदीना के शहरियों को घायल कर दिया, کوئی جنگی سازش ادھر ہو رہی ہے، کوئی باغیانہ منصوبہ ادھر بن رہا ہے، مگر مدینہ خوب چوکس تھا اور کہیں تلایا گردی۔ تلایا گردی کیا ہوتی ہے؟ چھوٹے چھوٹے گروپس میں جانا اور تخریب کاری، جس کو آج کے دور میں کہہ دیں، چھوٹے چھوٹے تلایا ہوتے ہیں ٹروپس، وہ بنا کر دفاع کرنا، یا پھر غلط، دونوں رنگ میں یہ آ سکتا ہے۔ کہیں تلایا گردی کی ٹولیاں نکل رہی ہیں، کہیں فوجی مہم کی ترسیل کی جا رہی ہے، کہیں پولیس کاروائی کے لیے کوئی ٹیم روانہ ہو رہی ہے۔ ان سارے حالات نے عرب پر بہرحال یہ اثر ڈالا ہوگا کہ مسلم طاقت لب بندو چشم بندو گوش بند، ہونٹ بھی بند کر لو، آنکھیں بھی بند کر لو، کان بھی بند کر لو، مطلب بس جو ہو رہا ہے اسی کے اوپر چلتے جاؤ۔ ان سارے حالات نے عرب پر بہرحال یہ اثر ڈالا ہوگا کہ مسلم طاقت لب بندو چشم بندو گوش بند قسم کی طاقت نہیں ہے، یعنی گونگے بہرے اندھے نہیں ہیں، بلکہ کیا ہیں؟ وہ ایک زندہ بیدار اور فعال حکومت ہے جو چاروں طرف سے، یعنی چو مکھی لڑ کر مخالف قبائل کے بے شمار محاذوں سے نبٹ رہی ہے۔ ایک نہ ایک دن یہ بازی لے جائے گی۔ پھر جب مدینہ میں یہودی اثر کا خاتمہ کر دیا گیا ہوگا، اور اس کے بعد موضوع وقت آتے ہی خیبر کا مخالف محاذ توڑ دیا گیا تھا، تو اندازہ کیا جا سکتا ہے کہ رائے عام کی فضا قبول دعوت کے لیے ان واقعات سے کس طرح سازگار ہوتی گئی ہوگی۔ اور فتح مکہ کے زلزلہ فگن، یعنی مکہ کا فتح ہونا تو واقعی ایک زلزلہ تھا جو عرب میں برپا ہوا، اس واقعے نے عرب کو اس سرے سے اس سرے تک جھنجھوڑ کر جاہلیت کی نیند سے جگا دیا ہوگا، اور تحریک اسلامی نے نئے دور کی اذان پکار کر پیغام دیا ہوگا کہ اٹھو، اجالا ہو گیا۔ اب ہر اندھے نے بھی دیکھ لیا ہوگا کہ جاہلیت مٹنے والی تھی اور مٹ گئی۔ کوئی آیت یاد آ رہی ہے قرآن کی؟ قل جاء الحق وزهق الباطل ان الباطل كان زهوقا۔ اب انتہائی قدامت پسند مقلد اور مرعوب ذہن کے نچلے طبقوں کو بھی یقین آ گیا ہوگا کہ قریش کی پرانی قیادت کا دور ختم ہو گیا، اب ہر بلید ترین بدو، یہ بلید ترین کیا ہوتا ہے جی؟ ڈھونڈیں اس کے اندر سے لفظ۔ بدوؤں کو قرآن نے کیا کہا؟ العراب اشد، شدت ہوتی ہے نا، یعنی عراب جو ہوتے ہیں نا ان کے اندر سمجھ زیادہ نہیں ہوتی، اللہ نے ان کو چونکہ نعمتیں بھی پوری پوری دی ہیں تو اس لیے ان کے ساتھ معاملہ بھی پورا پورا ہوگا۔ تو فرمایا اب ہر بلید ترین بدو نے بھی سمجھ لیا ہوگا کہ محمد صلی اللہ علیہ وسلم کا پیغام، علم، کردار، زندگی، حرکت، ترقی، تعمیر، نظم، امن، انصاف اور قوت سے آراستہ کرنے والا پیغام ہے، اور عوامی ذہن نے اپنے کباڑوں کی کنڈیاں کھول دی ہوں گی اور اپنے روزنوں سے پردے ہٹا دیے ہوں گے تاکہ اسلامی تحریک کی شعائیں اندر آ سکیں۔ پھر ان جنگی کاروائیوں کے اندر خود اسلام کی دعوت کام کر رہی ہوتی تھی، یہ لڑائیاں محض تلواروں اور تیروں کی لڑائیاں نہ تھیں، یہ عقیدوں اور نظریوں اور کرداروں کی لڑائیاں بھی تھیں۔ ان لڑائیوں میں مسلم طاقت تکبیر کا نیا نعرہ لے کے آئی تھی، وہ میدان جنگ میں بھی ذوق رکوع و سجود اپنے ساتھ لائی تھی، وہ دشمن کے خلاف اگر پورے جوش قوت سے حملہ آور ہوتی تھی تو دوسری طرف دشمن کے سامنے وہ اپنے اللہ کے حضور عاجزی سے سر رکھتی تھیں۔ پھر اس کا نئی طرز کا ڈسپلن تھا، اور اس کے قواعد تھے، اور اس کے مخصوص اطوار تھے۔ پھر وہ شہادت اور جنت اور رضا الہی اور حیات ابدی کے تصورات لے کے آئیں تھیں، جن کی مستی میں اس کے سپاہی موت کی آنکھوں میں آنکھیں ڈال کر آگے بڑھتے تھے اور ہنستے مسکراتے اپنی متاع حیات اپنے نصب العین کے قدموں پر نچاور کر دیتے تھے۔ پھر ان کا ایک درخشاں جنگی اخلاق تھا، دوسرے لوگ موسیقی کی تانوں پر حرکت کرتے تھے اور اسلامی تحریک کے جانباز فقط نغمہ توحید کی تانوں سے تحریک لیتے تھے، دوسرے لوگ شرابیں پی پی کر شجاعت کا مظاہرہ کرتے اور اسلام کے سپاہی فقط احساس فرض کی مقدس صحبہ سے سرشار ہوتے تھے، دوسرے لوگ مال غنیمت کی حوث لے کر جوہر دکھاتے تھے اور محسن انسانیت کے پیرو صرف رضا الہی کی طلب میں خاک و خون میں لوٹ جاتے تھے، دوسرے لوگ قوم، قبیلے اور نسل کی عصبیت میں بہک کر حملہ آور ہوتے تھے، مگر اللہ کے مجاہد صرف دین، حق اور سچائی کی حمایت میں مارکہ آرا ہوتے تھے، دوسرے لوگ قتال کے دوران میں نہایت درجے کی وحشیانہ کاروائیاں کرتے تھے، مثلا مخالفین کو آگ میں جلانا یا باندھ کر مارنا، ان کے مقتولوں کی لاشوں کی بے حرمتی کرنا، ان کی کھوپڑیوں میں شرابیں پینا، کتنی جرت کی بات ہے ذرا سوچئے، کلیجہ چبانا، عورتوں اور بچوں کو ذبح کرنا، حامل عورتوں کے پیٹ پھاڑ دینا۔ لیکن مسلم طاقت اپنی انوکھی فوج تیار کر کے میدان میں لائی تھی، جو قتال میں بھی انسانیت اخلاقی یا حدوں کا احترام کرنے والی تھی، جس نے نہ کبھی کسی کو وحشیانہ طریقے سے قتل کیا، نہ لاشوں کی بے حرمتی کی، نہ عورتوں اور بچوں پر اپنی تیغ شجاعت کو آزمایا، بلکہ اس پہلو سے اخلاق باختہ، اخلاق باختہ کیا ہوتے ہیں؟ جنہوں نے اخلاق کو چھوڑا ہو۔ مخالفین کی چیرہ دستیاں، چیرہ دستیاں بھی کہہ لیجیے کہ زیادتیاں، مخالفین کی زیادتیوں پر صبر کر کے اپنی طرف سے بہترین نمونہ پیش کیا۔ دوسرے تو قیدیوں کے ساتھ جانوروں کا سا سلوک کرتے تھے، مگر مسلم طاقت نے ان کو اپنے شہریوں کے ساتھ بھائی بھائی بنا کر رکھا۔ دوسرے قول و قرار کر کے پھر جاتے تھے، مگر مسلم طاقت نے نازک ترین مواقع پر ہر نقصان اٹھا کر بھی اپنے عہد کو نبھایا۔ نوٹ کریں، یہ ہے اصل میں کہ کردار لفظوں سے زیادہ بولتا ہے۔ صحابہ کرام اور نفس سلم نے جتنی جنگیں جیتیں یہ تلوار سے نہیں، اخلاق اور کردار، پرسنالٹی۔ اچھی بات سب کو اچھی لگتی ہے، کوئی مانے کہ نہ مانے، کوئی اپنے اندر لا سکے کہ نہ لا سکے، کسی کو اس کے اوپر کوئی نقصان ہو یا فائدہ ہو، یہ اپنی جگہ پہ ہے۔ لیکن حقیقت یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کے ساتھیوں کا اخلاق اور آپ کا جو کردار تھا وہ اتنا پختہ تھا کہ جس کے آگے پھر دشمن چل نہ سکا، اور اگر ذمہ اٹھایا تو اس کا حق ادا کر دیا۔ دوسرے مفتوخ شہروں میں گھس کر سول آبادی کو ظلم کا نشانہ بناتے تھے، مگر مسلم طاقت نے اپنی سپاہ کو ہمیشہ کے لیے اس بات سے روک دیا کہ گھروں میں گھس کر کسی شہری کو نہ مارا جائے۔ تو آپ دیکھ رہے ہیں کہ پھر اچھے رولز کے ساتھ ہی انسان کامیاب ہوتا ہے نا، اور نہ کسی کے ذاتی سامان کو قبضے میں لیا جائے، بلکہ دشمن کی سول آبادی سے جبرن رسد تک حاصل کرنا حرام کر دیا گیا۔ دوسروں کے لیے لڑائی ایک دنیاوی کارروائی تھی، لیکن مسلم جماعت نے اسے انتہائی بلند ترین عبادت قرار دیا۔ یہ نوٹ کریں، جہاد ذروت الاسلام ہے، بلند ترین چوٹی ہے اسلام کی، تو دنیا کے لیے تو نہیں ہے، کیونکہ نہ مال غنیمت نہ کشور کشائی۔ مومن کا لڑنا جھگڑنا زمین کے ٹکڑے یا مال لینے کے لیے نہیں ہوتا، بلکہ اللہ کے دین کو غالب کرنے کے لیے ہوتا ہے، اور اس سے بڑی عبادت اور ہوگی کیا۔ لہٰذا پھر محسن انسانیت کے حکم سے عین میدان جنگ میں بھی دشمن کے سامنے دعوت اسلام پیش کی جاتی تھی۔ تین راستے مخالف کے لیے کھلے ہوتے تھے، اس کو نوٹ کریں۔ اولاً اسلام میں آؤ، فرسٹ چوائس کیا تھی؟ مسلم ہو جاؤ، دیٹس اٹ۔ دیکھیے نا، جو گھی سیدھی انگلیوں سے نکلے اس کو ٹیڑھی میں کیا نکالنا، ٹھیک ہے، اور بھائی بھائی بن جاؤ۔ دوسری، سیاسی اطاعت قبول کر لو، یعنی ٹھیک ہے پھر تم مسلمانوں کے انڈر آ جاؤ۔ تیسرا، میدان جنگ میں مقابلہ کر لو۔ حالانکہ دوسروں کے ہاں ایسی کوئی اصولی دعوت نہ ہوتی، ان کی طرف سے دو ہی راستے کھلے ہوتے، اپنے آپ کو ہمارے حوالے کر دو یا میدان جنگ میں آؤ۔ تو مسلمان پہلی چیز پہ کوشش کرتے تھے۔ یہاں نوٹ کیجئے، اگر صرف جنگوں سے مادی فائدے لینے ہوتے تو یہ اسلام قبول کرنے کی دعوت کیوں دی جاتی؟ حتیٰ کہ خیبر تک کی جنگ جس میں حضرت علی جا رہے تھے، اور اس سے مسلمانوں کو بہت کچھ ملنے کی امید تھی، اور واقعی ہوا بھی ایسا ہی۔ وہاں بھی حضرت علی کو آپ نے کیا پیغام دیا تھا؟ کہ جا کر پہلے کلمہ کی دعوت دینا، اور اگر تمہاری دعوت پہ ایک شخص بھی اسلام قبول کر لے تو تیرے حق میں سرخ اونٹوں کے ملنے سے بہتر ہے۔ تو ایک جملہ لکھ لیجئے کہ مومن کے لیے ہر موقع دعوت اور تبلیغ کا موقع ہوتا ہے۔ آپ کے گھروں میں خوشی ہو، غم ہو، کوئی مر جائے، کوئی جینے لگے، شادی آ جائے، منگنی آ جائے، کوئی شفٹ ہو رہا ہے، کوئی کچھ بھی کر رہا ہے، آپ اس کو دعوت کا موقع بنائیں تو آپ کو انشاءاللہ اس میں بھی اجر ملے گا۔ دو قوتوں کا یہ عظیم الشان فرق میدان جنگ کے اسکرین پر کتنا نمایاں ہو جاتا ہوگا، اور اس فرق سے آگاہ ہو کر سارا عرب متاثر ہوتا ہوگا۔ یعنی مدینہ کی اسلامی قوت کا ایک طرف تیزی سے نشو و نما پانا، اور دوسری طرف اپنے کردار سے اپنے نظریے کی صداقت اور بالا تری کو ثابت کرنا، یہ دو گنا مین ڈبل قسم کا ریفلیکشن جس کا ہو، دو گنا اثرات تھے جو جنگی کاروائیوں کے ذریعے عرب کی رائے عام پر برابر پڑتے رہے۔ ان اثرات نے جوجو دعوت حق کے لیے راستہ صاف کیا، لوگ اسلام سے وابستہ ہوتے گئے۔ یہ اثرات صلح حدیبیہ کے بعد خاصے نمایاں ہو گئے تھے، اس لیے اس دور میں عوام تیزی سے اسلام کی طرف بڑھے۔ پھر فتح مکہ کے بعد یہ اثرات پوری طرح غالب ہو گئے، اس لیے پورے کا پورا عرب بیک دم اصلاحی تحریک کے سایہ رحمت میں آ گیا۔ ان دونوں ادوار میں عوام نے جس تیزی سے اپنے آپ کو اسلام کے حوالے کیا ہے، اسے دیکھ کر یہ حقیقت سمجھ میں آتی ہے کہ قریش کی قیادت عوام کے راستے میں کتنی بڑی رکاوٹ تھی، اور اس رکاوٹ کے ہٹتے ہی ذہنی انقلاب رونما ہو گیا۔ جہاں کہیں بھی کوئی غالب طبقہ اس طرح سے رکاوٹ بنا موجود رہتا ہے، وہاں عوام میں واعظ و نصیحت کا اثر کسی بڑے پیمانے پر کبھی رونما نہیں ہوتا۔ آج بھی ہمارے ملکوں میں یہی ہو رہا ہے، جب تک بڑے لوگ سیدھے نہیں ہوں گے کسی بھی اچھی بات کا اثر عوام پر نہیں پڑے گا۔ اجتماعی فضا کو بدلنے کے لیے نہایت ضروری ہے کہ ایسی رکاوٹ کو ہٹا دیا جائے، اور اس کے لیے پوری پوری سیاسی جد و جہد کی جائے۔ اسلامی دعوت کی تکمیل سیاسی جد و جہد کی تکمیل پر ہی منحصر ہے۔ بس آپ دیکھیے کہ کوئی بھی انسٹیٹیوٹ ہے، کوئی مسجد ہے، کوئی مدرسہ ہے، وہ صحیح کام نہیں کر رہا۔ اب آپ چاہتے ہیں کہ صحیح کام ہو، فائدہ ہو، नुकसान ना हो, मस्जिदें खाली पड़ी रहती है, मिसाल दे रही हूँ आपको सिर्फ। अब आप कह रहे हैं कि नहीं, मस्जिद में लोग आए, कोई एक्टिविटीज़ करें, कोई उस्ताद आए, कोई मैनेजमेंट आए, नहीं, जाकर चेक कीजिए कि उनका मंशूर क्या है, उनके रूल्स और रेगुलेशंस क्या हैं, उनकी वो सारी चीज़ें कहाँ हैं। अगर उसमें ख़राबी है, जैसे किसी एक जगह प्रैक्टिकली ये चीज़ हुई, उन्होंने हमसे हेल्प मांगी कि आप हमारी हेल्प करें, जब हमने पूछा कि इस वक्त इस मस्जिद या इसके इंतज़ाम चलाने में क्या हिस्सा है, पता क्या चला, बिल्कुल बोगस किस्म का सिस्टम था और सारे एक ही घर के फैमिली के चंद लोग थे जो उसके अंदर उनके बोर्ड मेंबर्स थे, और किसी का इन्वॉल्वमेंट भी कोई नहीं, किसी का इंटरेस्ट भी कोई नहीं। अब जब आपके एडवाइज़र्स या आपकी शूरा या आपके बोर्ड मेंबर्स जो भी वही ठीक नहीं है, तो मस्जिद कैसे चलेगी। हमने उन्हें कहा कि ठीक है, हम आपके साथ काम करने को तैयार हैं, पहली शर्त क्या कि बोर्ड बदलेगा। ये बोर्ड वो नहीं है जो बाहर लगा हुआ है, बोर्ड वो है जो लोग बनते हैं, बोर्ड में इंशूरा उनकी स्तीरे जिसको यहाँ आप कहते हैं, इस पे कोई तैयार ही नहीं। तो फिर 10 साल के लिए लिख देते हैं आपको कि कभी भी इस मस्जिद में काम और नहीं होगा। आप बुनियादी तब्दीली नहीं कबूल कर रहे, आप अपनी इस्लाह नहीं चाहते, और आपका शौक यह है कि मस्जिद भरी रहे, नहीं होगा, इट्स इम्पॉसिबल। ये असूल ज़िंदगी के हर मामले में अपने सामने रख लीजिए और देखेंगे इंशाल्लाह आपके इसके फिर असरात होते हैं। हमेशा याद रखिए, वो कीजिए जिससे दीन का फ़ायदा हो, वो कीजिए जिससे इस्लाम को फ़ायदा हो, अदरवाइज़ आप सिर्फ नस्बतों को लेकर और दूसरी चीज़ों को लेकर बैठेंगे तो बहुत बड़े तब्दीलियां नहीं आएंगी। और अल्लाह के नबी का यही मार्का था कि आपने तब्दीली की और तब्दीलियों के अंदर से भी इस खैर निकली। यानी जो मेरे आपके अमल की इसमें बहुत ही प्रैक्टिकल टिप है, किरदार सही रखिए, अपने असूल ठीक रखें, ख़ानदान सारा आपका एक तरफ, आप एक तरफ, आपकी बात मान जाएगी। कई दफ़ा हमारे हाथ में हक होता है, हम सच कह रहे होते हैं, सही बात है, लेकिन झगड़ा क्यों हो जाता है, फैमिली हमारे सर पे क्यों पड़ती है, क्योंकि हमारा मामला ठीक नहीं होता। तो जितना ज़्यादा अखलाकी तौर पर किरदार की पुख्तगी के साथ लेकर दीन लेकर निकलेंगे, दूसरों को भी और ख़ुद को भी गलत चीज़ों से दूर करके सही चीज़ों पर लेना उतना ही ज़्यादा आसान हो जाएगा अल्लाह के हुक्म से।